أرأيت الذي يكذب بالدين فذلك الذي يدعو اليتيم ولا يحض على طعام المسكين فويل للمصلين الذين هم عن صلاتهم ساهون الذين هم يراءون ويمنعون المعروف اسكنم سورة المعون اس کے بارے میں ایک روایت یہ ہے کہ یہ مکی سورت ہے دوسری روایت یہ ہے کہ یہ مدنی سورت ہے تیسری روایت یہ ہے کہ آدھی سورت مکی ہے اور آدھی سورت مدنیہ ہے چنانچہ اس کا جو ابتدائی حصہ ہے یہ حصہ مکہ کے صنادید کے متعلق نازل ہوا جیسے کہ عاص ابن وائل ہے ولید ابن مغیرہ ہے یہ جو مکہ کے نامور صنادید تھے ان کے بارے میں یہ آیت کریمہ شروع والی نازل ہوئی تو اس سے یہ نکالا جو نتیجہ نکلے گا کہ ایمان لانے کے ساتھ ساتھ نمازوں کی پابندی بھی اس زمانے کے اندر فرض اور ضروری تھی دوسری آخری جو حصہ ہے اس کا وہ منافقین کے سلسلے کے اندر نازل ہوا عبداللہ ابن ابی ہے اور اس کے جو رفقاء ہیں ان کی توبیق اور ڈانٹ کے لیے آخری حصہ سورت کا نازل ہوا تو تینوں امکانات ہیں کہ مکمل مکی ہو مکمل مدنی ہو آدھی سورت مکیہ ہو پر نازل ہوئی سورہ تکاثر کے بعد سورہ کافرون سے پہلے جو آدمی اس سورت کی تلاوت کرتا ہے اللہ تعالیٰ اس کی مغفرت کر دیں گے بشرطے کہ وہ آدمی زکوٰۃ ادا کرتا ہو اس کی مغفرت ہو جائے گی شروع سورت کے اندر لفظ آیا ارأیت الذی یکذب بالدین تو ارأیت کا خطاب نبی کریم صلی اللہ علیہ وسلم کو ہے اور حضور کے ساتھ ہر صاحب عقل کو یہ خطاب ہے الدین سے مراد مفسر نے یہاں پر کتاب جزا اور بدلے کا دن یعنی قیامت کے دن کو مراد لیا ہے بعض مفسرین نے دین سے دین اسلام کو مراد لیا ہے کہ جو آدمی مکمل دین اسلام کی تکذیب کرے اس کو بھی بعض نے مراد لیا ہے گویا کہ دین کی تکذیب کی دو شکل ہے پہلی شکل یہ ہے کہ کوئی آدمی کفر کا مرتکب ہوئے اور دین کی تکذیب کرے تو ابتدائی آیات کے اندر بطور کفر کے دین کی تکذیب کرنے والوں کا بیان ہے اور سورت کے نصف ثانی کے اندر یعنی بعد والے نصف کے اندر بطور نفاق کے دین کی تحقیق کرنے والوں کی مذمت اور قباحت گویا اعلیٰ ترین اول درجے کی اس میں بیان کی گئی مذمت. اور اگر کوئی شخص آخرت کی تکذیب نہ کرے, اسلام کی تکذیب نہ کرے, یعنی اسلام کا اعتراف کرے اور اسلام کے اعتراف کے ساتھ آگے والے اعمال کو بھی انجام دے, یتیم کو دھکے مارنا, مسکین کے کھانے پر ترغیب نہ دینا, نماز میں کاہلی اور غفلت کرنا, اگر بطور تکذیب یعنی ایمان کا تو اعتراف کرتا ہے اور ایمان کے اعتراف کے ساتھ ساتھ وہ آدمی ان اعمال کا مرتکب ہوتا ہے, تو اس شخص کی بھی صورت کے اندر مذمت کی گئی اور یہ مذمت درجہ ثانیہ کی گئی ہے, گویا کہ درجہ اول کی مذمت کفار اور منافقین کے لیے اور درجہ ثانیہ کی مذمت مسلمانوں کے لیے جو ان اعمال کا ارتکاب کرے اور ان اعمال کو انجام نہ دے. ضمناً انسانی حقوق کا بھی بیان ہے, چونکہ یتیم کا مسکین کا لحاظ رکھنا یہ حقوق انسانیہ کے قبیل سے ہے, گویا اللہ تعالیٰ کے حقوق کی رعایت کے ساتھ بندوں کے حقوق کی بھی رعایت کرنے کی اس آیہ سورت کے اندر تاکید کی گئی ہے کہ بندوں کے حقوق کا بھی لحاظ انسان کو کرنا چاہیے. ارأیت الذی یکذب بالدین, کیا آپ نے اس شخص کو نہیں دیکھا, اس آدمی کو نہیں دیکھا جو دین کو جھٹلانے کا کام کرتا ہو؟ وہی آدمی یتیموں کو دھکے دیتا ہے, دھکے دے دے کر کے جو ہے نکالتا ہے یتیموں کو. یتیم کو دھکے دینے کی کئی صورتیں ہو سکتی ہیں. نمبر ایک, یتیم کا حق کھا جاتا ہو غلط طریقے سے. مثلا یتیم کا مال کسی کے پاس ہے تو یتیم کے باپ کی چھوڑی ہوئی میراث کا مال خود کوئی آدمی کھا جاوے, جس کو مرحوم نگران بنا کے گیا تھا وہ خود کھا جاوے اس مال کو, یتیم کے مال کو. اسی طریقے سے دوسری شکل یہ ہو سکتی ہے کہ یتیم کو بے دخل کر کے دھکے مار کر کے نکال دے, کہہ دے کہ تیرا یہاں کوئی حصہ نہیں ہے, حالانکہ اس کا حصہ ہے, اس کے باپ کا حصہ تھا, اس لیے یتیم کا بھی حصہ ہے, لیکن یتیم کو جائیداد میں بے دخل کر دے, تجھے یہاں کوئی دخل گیری نہیں کرنی, کچھ لینے نہیں آنے کا, اور خود کے مار کے بھگا دے لو. تیسری شکل یہ ہے کہ کوئی یتیم اس کے پاس مدد مانگے تو رحم کھانے کے بجائے اس کو دھتکار دے, یتیم پر رحم نہ کھاوے بلکہ اس کو دھتکار دے. نمبر چار, یتیم کے اوپر ظلم ڈھاتا ہے. یتیم پر کیسے ظلم ڈھاتا ہے؟ کام اس یتیم کے پاس ہی کراوے, سب لوگ یتیم کو ڈانٹتے ہی رہے, گھر کے سارے کام کاج اس یتیم سے کرواوے, سب لوگ یتیم کو معمولی معمولی بات کے اوپر ڈانٹے. اور ایک شکل اس کی یہ بھی ہوتی ہے کہ یتیم سے محنت کرواوے, کام کرواوے, اور نتیجتاً نہ اس کو کچھ دیوے, نہ اس کو کھلاوے صحیح ڈھنگ کا, نہ صحیح ڈھنگ کے کپڑے دیوے, بلکہ اس کے ساتھ جو ہے بالکل اجنبیوں جیسا سلوک اور برتاؤ کیا جاوے. گھر کے سب لوگ اچھا کھا رہے لیکن یتیم کو اچھا نہیں کھلاوے, یتیم کو اچھے کپڑے نہ دیوے, یتیم سے کام کروا کر کے اس کو پیسے نہ دیوے, اس طرح کی بدسلوکی ہوتی ہو. اور یدعو مضاری کا صیغہ ہے جو استمرار پر دلالت کرتا ہے. یہ مطلب نکلے گا کہ یتیموں کے ساتھ ایسی بد سلوکی کا سلسلہ مسلسل برابر جاری رہتا ہو. کبھی کبھار ہوا ایسا نہیں, مسلسل یتیموں کے ساتھ بد سلوکی کا سلسلہ جاری رہتا ہو اور مسکینوں کو کھانا کھلانے کے اوپر ترغیب بھی نہیں دیتے ہو. ترغیب نہ دینے کا مطلب دونوں ہیں, خود اپنے نفس کو بھی نہیں کہے ہوئے کہ ذرا مسکینوں کو کھلاؤ. اپنے نفس کو بھی تو ترغیب دلانا ہوتا ہے کہ مسکینوں کو کھلانے پر, اور دوسری شکل یہ ہے کہ دوسروں کو رغبت نہ دلاوے مسکینوں کو کھانا کھلانے کے اوپر, بلکہ کوئی کھلاتا ہو تو اس کو روکے کہ یہ سائٹوں کو کیا کھلانے کا, ان فقیروں کو کیا کھلانے کا, اس طرح روکنے کا کام کرتا ہو. تو یہ دونوں چیزیں آیت کے اندر اس کی مذمت آ گئی. فویل للمصلین, نمازیوں کے لیے بڑی تباہی ہے. کون سے نمازی؟ جو اپنی نماز کے اندر غفلت برتتے ہیں. جو نمازی اپنی نمازوں کے اندر غفلت برتتے ہیں. کیا مطلب غفلت برتنے کا؟ غفلت برتنے کا ایک مطلب یہ نکلتا ہے, نماز پڑھ بھی لیوے تو ثواب کی امید نہ رکھے, اس کو احتساب کہا جاتا ہے. آپ بخاری کی کتاب الایمان والعلم میں بکثرت اس کو پڑھو گے کہ کسی بھی عمل کے اندر احتساب کی کیفیت ضروری. احتساب کا مطلب کیا؟ کہ ثواب ملنے کا یقین. ویسے آپ پیچھے, پورا ذہن میرا خراب کرتا ہے. احتساب کی کیفیت, ایک تو نیند نکالیں گے پھر دوسروں کو دیکھیں گے کہ دوسروں کو کہا جا رہا ہے. احتساب کی کیفیت یعنی ثواب ملنے کا یقین نہیں ہے نماز پڑھنے کے باوجود. اسی طریقے سے نماز کی کوئی پرواہ نہیں ہے, پڑھی تو کیا نہ پڑھی تو کیا. نمبر تین, نماز نہ پڑھنے کے اوپر عذاب سے ڈرتے نہیں ہیں. نمبر چار, نمازوں کے اندر سستی کرتے ہیں. نمبر چار پانچ, نماز کے فوت ہونے کے اوپر ان کو کوئی افسوس نہیں ہوتا ہے. نمبر چھ, قضا ہو جاتی ہے غفلت میں, غفلت میں قضا کر ڈالتے ہیں نماز کو. حضرت عبداللہ ابن عباس رضی اللہ تعالیٰ عنہما سے ایک مطلب یہ منقول ہے کہ یہ منافقین کی صفت ہے کہ جب کبھی مجمع میں آئے ہو نبی کریم صلی اللہ علیہ وسلم کی مجلس میں, تو وہاں تو دکھانے کے لیے نماز پڑھنی ہی پڑھنی پڑے, لیکن تنہائی کے اندر جب اکیلے ہوتے ہیں تو وہاں پر نماز پڑھتے نہیں ہیں. چونکہ منافقین کے دلوں میں ایمان تو تھا نہیں. آدمی دل میں ایمان ہوئے تو نماز پڑھے, لیکن دل کے اندر ایمان تھا ہی نہیں. اس وجہ سے صرف مجمع میں دکھلانے کے خاطر نماز میں شامل ہو جاتے, اور جب اکیلے ہوتے تو نماز بالکل نہیں پڑھتے. بعض سلف یہ فرماتے ہیں کہ اللہ کا شکر ہے کہ اللہ تعالیٰ نے کیا فرمایا, فَالَّذِينَهُمْ عَنْ صَلَاتِهِمْ سَاهُونَ, جو اپنی نماز سے غفلت کرتے ہیں. فی نہیں فرمایا, اس لیے کہ آیت کے اندر اگر فی فرمایا جاتا تو پھر ہر مسلمان کے لیے دشواری ہو جاتی. اس لیے کہ فی صلات کا مطلب کیا کہ نماز کے اندر آنے والے وساوس, یہ جو وساوس اور خیالات نماز میں آتے ہیں شیطان کی طرف سے, یہ تو ہر ایک کو پیش آتے رہتے ہیں. اسی لیے اگر فی کا لفظ ہوتا تو ہر مومن کے لیے دشواری ہو جاتی کہ وساوس اور خیالات کے آنے کے اوپر بھی گویا اس آیت کی وعید کے اندر وہ شامل ہوتے. لیکن بہت اچھی بات ہوئی کہ ان کا لفظ آیا ہے. مفسرین فرماتے ہیں کہ خود انسان وساوس کو نہ لاوے, وساوس کا لانا مذموم, لیکن اگر نماز میں وساوس خود بخود آ گئے تو یہ کوئی مضموم چیز نہیں ہے, یہ تو بے اختیار چیز ہے. तो बे इख्तियार इंसान के दिल के अंदर वसाविस आ जावे तो उस पर अल्लाह ताला की यहाँ कोई पकड़ नहीं होगी, लेकिन खुद सामने से वसाविस ना लावे। दूसरी बात यह है कि नमाज के अंदर से तवज्जो हटे तो फौरन नमाज के अंदर तवज्जो को दोबारा लगाने की कोशिश करें। तवज्जो के हटते ही फिर ध्यान को नमाज की तरफ मुतवज्जे करने की कोशिश करें। फवैलुल लिलमुसल्लीन अल्लज़ीन हुम अन सलातिहिम साहून अल्लज़ीन हुम युराऊन, जो नमाज के अंदर दिखलावा करते हैं, दिखलावा करने के लिए नमाज पढ़ते हैं, मतलब हर अमल को अल्लाह ताला की रज़ा के अलावा दूसरों के लिए वो लोग अंजाम देते हैं। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया, जो शख्स दूसरों को सुनाने के लिए कोई अमल नेक अमल करता है, अल्लाह ताला भी मैदान कयामत में पूरे मजमे को सुनाकर उसको अजाब देंगे कि देखो फुला इब्ने फुला, आप इसको सजा दो। तो जिसने अल्लाह को छोड़कर दूसरों को सुनाने के लिए कोई नेक काम किया तो महशर में उसके बारे में पूरे मजमे को सुना करके उसको अजाब दिया जाएगा और उसको जलील और हकीर किया जाएगा आखिरत के अंदर, जलील किया जाएगा और हकीर किया जाएगा। क्योंकि दुनिया में अमल का मतलब क्या होता है, लोग उसकी वाह वाह करें, लोग उसकी तारीफ करें। लिहाजा दुनिया में अल्लाह के लिए अमल करने के बजाय अपनी तारीफ कराने के लिए अमल करता था, इस वजह से आखिरत में मजमे आम के अंदर उसको जलील किया जाएगा। وَيَمْنَعُونَ الْمَعُونَ, और वो लोग माउन से लोगों को रोकते और ना कहते हैं। माउन किसको कहते हैं, जिन चीज़ों को ज़रूरत के वक्त पर मांगना ऐब न समझा जावे, मांगने वाला भी ऐब न समझे और देने वाला भी ऐब न समझे, और ना देने वाले को लोग कंजूस कमीना समझते हो, ऐसी चीज के लिए माउन का लफ्ज इस्तेमाल होता है। दूसरा माना आता है माउन का बरतने की चीज, छोटी मोटी बरतने की चीज, इसके लिए भी माउन का लफ्ज इस्तेमाल होता है। देखो इसका इसके लिए हम किसी चीज को मुतय्यन नहीं कर सकते, हर इलाके के उर्फ के एतबार से माउन का तायुन होता है। अगरचे बाज़ चीज़ें ऐसी है जो पूरी दुनिया के एतबार से माउन कही जाएगी, मसलन खाना पकाते पकाते नमक नहीं है आपके पास, तो आप एक रिवाज है बाजू वाले कहेंगे ज़रा नमक दे दो, इसलिए कि दुकान लेने जावे लावे इतनी देर में तो खाना पक भी जावे। ऐसी मामूली मामूली चीज़, कपड़े सीने हैं सुई मांगी, गुसल का तकाजा हुआ बाल्टी ले ली किसी की, ये ऐसी चीज़ें, इसको मांगना भी ऐब नहीं और जो है ना देने वाले को लोग समझते हैं कंजूस है, बड़ा कमीना है कि ऐसी चीज़ भी नहीं देता है, उसको माउन कहते हैं। अब यह माउन की चंद मिसालें दी, सुई है, कुल्हाड़ी है, बर्तन है, प्याला है, चमची है, छुरी है, ऐसी सब छोटी छोटी चीज़ें, यानी ये सब चीज़ें आरियतन इस्तेमाल की जाती है। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के ज़माने के अंदर भी ये रिवाज था और बाद वाले ज़माने के अंदर भी इसका यही आम रिवाज है। बाद हज़रात कहते हैं कि माउन से मुराद है ज़कात, और माउन का लुग़वी माना आता है हकीर और मामूली चीज़, और ज़कात कुल माल के अंदर हकीर और मामूली चीज़ है, 40वां हिस्सा, ये तो कुल माल में बहुत मामूली चीज़, इसलिए माउन बोलकर ज़कात भी मुराद लेते हैं कि ये आदमी मामूली मामूली चीज़ नहीं देता किसी को तो ज़कात क्या देगा, कोई सुई मांगने आए तो नहीं दी, नमक लेने आया तो नहीं दिया, तो ये क्या ज़कात निकालेगा, इतनी मामूली चीज़ नहीं देता। तो ये है वयम नाउन अल माउन का मतलब। कहते हैं कि माउन के अंदर क्या आता है, आग और नमक और पानी, ये चीज भी माउन के अंदर आती है। जैसे माचिस, बीड़ी पीने वाले, जरा माचिस दे दो, इसी तरीके से चूल्हा जलाने के वास्ते, ये भी माउन की तफसीर के अंदर आता है। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम से हजरत आयशा रजी अल्लाह तआला अन्हा ने एक मर्तबा सवाल किया कि हुजूर, ये पानी तो खैर यानी माकूल चीज है, लेकिन नमक और आग में क्या अजर है, क्या बात है, यानी क्या अजर है? किसी को नमक दे दी, किसी को आग दी यानी माचिस दे दी, या चूल्हा जला करके दे दिया, तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया, हुमैरा जिसने आग दे दी, इसके बाद में आपने पढ़ा होगा हजरत आयशा का लकब हुमैरा भी था, तो आग दे दी तो उसने गोया आग से पका हुआ खाना दिया किसी को। इसलिए कि आग बहुत अहम चीज है, आपके पास सारा मटेरियल तैयार है लेकिन स्टोव नहीं है तो क्या करोगे, कुछ भी नहीं कर सकते, इसलिए आग बहुत अहम चीज है। हुजूर ने फरमाया किसी को आग दी तो इतना बड़ा अजर मिलेगा जैसे आग से पका हुआ खाना दे दिया, और जिसने नमक दिया तो उसको इतना बड़ा अजर मिलेगा जिसने नमक से दुरुस्त किया हुआ खाना दे दिया। यानी पूरी डेग में डालने के लिए नमक दिया तो क्या मतलब हुआ कि पूरी डेग खाना उसने खिला दिया किसी को। और जहाँ पानी मिलता है आमतौर पर, उस जगह के ऊपर पानी पिलावे किसी को तो एक गुलाम आजाद करने का सवाब मिलेगा, और जहाँ पानी न मिलता हो ऐसी जगह के ऊपर किसी को पानी पिलाया तो किसी मरे हुए को जिंदा करने जितना बड़ा अजर और सवाब अल्लाह ताला इरशाद फरमाएंगे। इसलिए गर्मी बहुत है भाई, बाहर मटके रख देने के, टांकी रख देने की, लोगों के पानी पीने के वास्ते सबील लगा देने की, पानी पिलाने का, इसलिए सिर्फ 10-12 तक पिलावे, फिर 18 साल जो है कुछ नहीं पिलावे लोगों को, मोहरम बारिश में आवे कि सर्दी में आवे शरबत पिलावे, क्या क्या मतलब है, लोग परेशान है, तब जो है सबीले लगानी चाहिए। वयमनाउनल माउन, और इस्तेमाल और बरतनी की चीज देने से भी लोगों को रोकते हैं। चलो।